نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم.
سیرت نبوی کے متنی دور میں سے آج ہم جو دیکھیں گے وہ ہے کہ نبی صلی اللہ علیہ وسلم جب مدینہ میں آئے تو آپ کو جن چیلنجز کا سامنا کرنا پڑا آپ نے ان سے کتنے احسن طریقے سے معاملہ کیا اور بغیر کوئی بڑی مشکل میں ڈلے ہوئے. اللہ تعالیٰ کے نبی نے ایک طرف تو اسلامی ریاست کی ذمہ داریاں نبھانی شروع کر دیں اور دوسری طرف نبی صلی اللہ علیہ وسلم نے غلبہ اسلام کے لیے کوششیں کی اور ہر ایک کو اس کی جگہ پہ رکھا. مسلمان جب مکہ سے ہجرت کر کے مدینہ میں آئے اور ہم پیچھے دیکھ چکے کہ کس طرح قریش نے عبداللہ بن ابئی کے ساتھ راہ و رسم بڑھاتے ہوئے عبداللہ بن ابئی کو یوز کیا تاکہ نبی صلی اللہ علیہ وسلم کے لیے راستے بند کیے جائیں, اور ایسے وقت میں کچھ بہت زیادہ حوصلے والے صحابی جو بالکل ان چیزوں سے نہیں ڈرتے تھے وہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی حفاظت کیا کرتے تھے. اور ان حالات میں جب جنگ کی اجازت ملی, اب یہ وہ حالات تھے کہ جب اتنا ظلم سہنے کے بعد ایک دم اجازت ملتی ہے تو ڈر یہ ہوتا ہے کہ کہیں کوئی غلط استعمال نہ کر لے, ایسی کہ جیسے بہت دیر بھوکا رکھنے کے بعد کسی کو کھانا دیا جائے تو ڈر کیا ہوتا ہے کہ وہ بہت جلدی سے نہ کھا لے. لہٰذا اللہ سبحانہ تعالیٰ نے دشمنوں کے ساتھ معاملہ کرنے میں بھی تدریج کا اصول رکھا. شروع میں صرف اجازت دی گئی تھی کہ جب ان پر ظلم ہو تو پھر وہ اس کا بدلہ لیں گے. آہستہ آہستہ پھر جب چند سالوں کی جنگوں کے نتیجے میں مسلمانوں کی اصل قوت سامنے آئی اور دشمنوں کو پتہ چل گیا کہ مسلمان بھی ایک طاقت ہیں تو بالکل برملا اعلان کرتے ہوئے پھر اوفنسو وار یعنی اقدامی جنگ کی بھی اجازت دی گئی. تو حالات وہ نہیں تھے کہ جس میں جنگیں جیتی جاتی ہیں لیکن اجازت مل گئی, اور یہی اسلام کی شان ہے. اگر صرف تیاریوں کو دیکھ کر اللہ کے راستے کے کام کیے جائیں تو کبھی بھی کوئی کام نہ کریں, کیونکہ دین والوں کی تیاری ہمیشہ ہی تھوڑی ہوتی ہے, اور اس کی وجہ بھی صاف ظاہر ہے کہ دین کا کام وقتی کام نہیں, چھوٹا کام نہیں اور رسمی کام نہیں. تھوڑے سے اسباب کو کتنے خوبصورت انداز میں مسلمانوں نے استعمال کیا اس کی کچھ مثالیں ہمیں سیرت میں سے ملتی ہیں. مثلا نبی صلی اللہ علیہ وسلم نے اپنے تھوڑے سے ساتھیوں کو اس طریقے سے ٹرین کیا اور حکمت کے ساتھ ان کا دائرہ کار مرتب کیا کہ وہ راستے جو مکہ سے شام تک جاتے تھے وہاں مسلمانوں کی فوج یا مسلمز کنٹرول زیادہ تھا تاکہ لوگ ادھر ہی سے آئیں گے اور خطرہ بھی ادھر سے ہی ہوتا ہے. خاص طور پہ جو قبائل شاہراہ کے ارد گرد یا اس سے مدینہ کے راستے میں آباد تھے ان کے ساتھ نبی صلی اللہ علیہ وسلم نے دوستی اور جنگ نہ کرنے کا معاہدہ کیا. یہ ایک پہلی کڑی تھی اس راستے میں مسلمانوں کو آگے بڑھانے میں کہ آپ نے ہمسایوں سے اچھے تعلق رکھے. ہم سب کے لیے بھی عمل ہے, اگر آپ بڑے دشمن سے لڑنا چاہتے ہیں نا تو آپ کو چھوٹے چھوٹے دشمنوں کو اپنے ساتھ ملانا پڑے گا. یہ جملہ لکھ لیں, دور کے دشمن سے لڑنے کے لیے قریب والوں کو دوست بنانا پڑتا ہے. یہ ایسی جیسے ہم دور کے دشمن یعنی اس معاشرے سے یا شیطان سے لڑنا چاہتے ہیں تو ہمیں گھر والوں, قریبیوں, ساتھیوں سے دوستیاں کرنی پڑیں گی. بالکل اسی طرح اللہ کے نبی نے ان لوگوں کو اپنے ساتھ بھی لایا. اور دوسرا اقدام آپ نے کیا کہ اس راستے پر آپ نے کچھ گشتی دستے بھیجنا شروع کر دیے جو گشت کرتے رہتے, آپ کہہ سکتے ہیں کہ جو وہاں پہ ایک قسم کا پہرا دیتے تھے کہ کسی بھی طرف سے کوئی معاملہ ایسا ہو تو مسلمانوں کو اس کی فوراً خبر ہو. اسی طرح نبی صلی اللہ علیہ وسلم نے یہود کے ساتھ ایک معاہدہ کیا تھا اور ان سے جنگ نہ کرنے اور جنگ کی صورت میں ایک دوسرے کے ساتھ تعاون کرنے کی بات بھی ہو چکی تھی. نبی صلی اللہ علیہ وسلم کے جنگی پہلو کو سامنے رکھتے ہوئے دیکھ کر کوئی کہہ بھی نہیں سکتا کہ یہ کوئی ایک علمی شخص بھی ہوگا. آپ کے علمی سفر کو سامنے رکھیں تو لگتا بھی نہیں کہ اس شخص کو تلوار پکڑنی بھی آئے گی, اور یہی امتیاز تھا اللہ کے نبی صلی اللہ علیہ وسلم کا کہ آپ ہر میدان میں بدرجہ اتم خوبیوں کے مالک تھے. جنگ کی اجازت نازل ہونے کے بعد آپ نے کچھ سرایا اور غزوات کیے. مقصد کیا تھا کہ ذرا پرکھا جائے کہ ساتھیوں میں کتنا دمخم ہے اور کتنی بڑی مشکل کا یہ سامنا کر سکتے ہیں. دوسرا ارد گرد کے حالات اور مکہ کے راستوں پر نظر رکھنی مقصود تھی, اور دیکھنا تھا کہ یہاں کے جو قبائل ہیں وہ جنگ کی صورت میں کس کا ساتھ دیتے ہیں. کچھ جس طرح ہمارے ہاں کہتے ہیں کہ آرمی کی پریڈ دکھانا تاکہ دشمنوں کے اوپر روپ تاری ہو جائے. یہ ساری کوششیں تھیں کہ نبی صلی اللہ علیہ وسلم نے کچھ سرایا کیے. اس میں سب سے پہلے ایک سریہ جو آیا تھا, سریہ کہتے ہیں وہ جنگ جس میں نبی صلی اللہ علیہ وسلم خود شریک نہ ہوں, چھوٹی سی جھڑپ کے معنوں میں آج کے دور میں آپ کہہ سکتے ہیں. غزوہ وہ ہوتا ہے جس میں اللہ کے نبی خود جائیں اور جنگ ہو یا نہ ہو, اور سرایا وہ مہم ہوتی جس میں آپ تشریف نہیں لے گئے لیکن جنگ ہو جاتی تھی. اسی سے لفظ سرایا اور سریہ کی یہ جمع ہے. اور جو پہلی سب سے ہوئی تھی وہ تھی سیف البحر. سیف, سین کی زیر کے ساتھ اس کو پڑھیں گے. سیف کہتے ہیں کنارے کو اور بحر کہتے ہیں سمندر کو. یہ جنگ سن 1 ہجری رمضان میں مارچ کے مہینے میں ہوئی. اس میں نبی صلی اللہ علیہ وسلم نے حضرت حمزہ بن عبد المطلب کو, جو آپ کے چچا تھے, اس کا امیر بنا کر بھیجا. 30 مہاجرین آپ کے ساتھ شام سے آنے والے قریشی قافلے کا پتہ لگانے کے لیے روانہ ہوئے. اس قافلے میں 300 لوگ تھے. سوچئے ذرا, 30 اور 300, ایک کے مقابلے میں 10. اس قافلے میں ابو جہل بھی تھا. اور مسلمان ساحل سمندر کے قریب پہنچے تو قافلے سے سامنا ہوا اور جنگ کے لیے صفیں بن گئیں. لیکن قبیلہ جو ہے نا کا سردار مجدی بن عمر نے, جو کہ فریقین کا حلیف تھا, اس نے اپنی کوشش کی اور یہ جنگ نہ ہوئی. حضرت حمزہ کا یہ جھنڈا وہ پہلا جھنڈا تھا جو نبی صلی اللہ علیہ وسلم نے اپنے دست مبارک سے باندھا تھا. اس کا رنگ سفید تھا اور اس جھنڈے کو اٹھانے والے ابو مرثد رضی اللہ عنہ تھے. تو یہاں سے ایک قسم کا آپ اب وہ مزاج بھی سمجھیں گی, بلکہ اب سیرت کا وہ دور شروع ہو رہا ہے کہ آج کے دور میں اللہ کے نبی پر لگے ہوئے بہت سارے الزامات, ان کی حقیقت بھی دیکھیں گے اور انشاءاللہ آپ کو دفاع کرنا بھی آئے گا. پھر اس کے بعد ایک اور سریہ ہوا تھا, سریہ رابغ کے نام سے. یہ شوال سن 1 ہجری میں ہوا تھا. عبیدہ بن حارث کو مہاجرین کے 60 سواروں کا ایک دستہ دے کر آپ نے بھیجا. رابغ نام کی ایک وادی میں ابو سفیان سے سامنا ہوا, ان کے ساتھ 200 لوگ تھے. یہاں پھر دیکھ لیجئے کہ ہمیشہ مسلمان تھوڑے رہے, کافر زیادہ رہے. خوب تیر اندازی ہوئی ایک دوسرے کے اوپر, لیکن اس سے آگے بات نہ بڑھی. اس سریے میں مکی لشکر کے 2 آدمی جو تھے وہ مسلمانوں سے آ ملے. ایک مقداد بن عمر تھے اور دوسرے عتبہ بن غزوان تھے. یہ دونوں مسلمان تھے اور کفار کے ساتھ نکلے ہی اس مقصد سے تھے کہ اس طرح مسلمانوں سے جا ملے. ابو عبیدہ کا جھنڈا سفید تھا اور جھنڈا اٹھانے والے مستو بن اساسہ تھے. یہاں سے آپ دیکھیے کہ جنگوں سے فوائد کیا ہوتے تھے. بعض لوگ جو مسلمان ہو جاتے تھے وہ اپنا ایمان چھپائے رکھتے تھے اس آس میں کہ چلو کوئی جنگ ہوگی نا تو ساتھ چلے چلیں گے, اور وہاں جا کے اپنے اسلام کا اظہار کر کے ہم ادھر چلے جائیں گے, تاکہ وہ ہجرت کی صورت میں جو مشکلات پیش آتی تھیں, یا مکہ چھوڑ کے مدینہ میں جانا اور سب کو کانشیس کرنا, اس سے بچ جائیں گے. یہاں سے آپ کو پھر حکمت سمجھ آ رہی ہوگی کہ اسلام کس خوبصورت طریقے سے حکمت عملیاں سکھاتا ہے لوگوں کو. اسی طرح ایک سریہ حرار ہوا تھا ذیقات کے مہینے میں, اور آپ دیکھ رہے ہیں کہ شاید ہی کوئی مہینہ سکون کا گزرا ہو. ہم تو لیڈرز کے بارے میں سوچتے ہیں نا کہ یہ مزے سے بیٹھتے ہیں آرام کی کرسیوں میں, لیکن لیڈر تو تب بھی نہیں سوتے جب دوسرے سوتے ہیں. جب دوسرے کھا رہے ہوتے ہیں تو وہ تو اس وقت کھاتے بھی نہیں ہیں. ان کے زندگی میں آرام کا کوئی ایسا تصور نہیں ہوتا جو لگژریز اور بالکل ویکیشن پلان کے نام پہ ہو. جس طرح سورج ایک جگہ سے جب ڈوبتا ہے تو وہ دوسری جگہ دوسروں کو نفع دیتا ہے, اسی طرح لیڈرز کی بھی زندگی اسی قسم کی کوششوں کا نتیجہ ہوتی ہے. لیکن آپ دیکھ لیجئے کہ اللہ کے نبی اس کے باوجود کتنے مضبوط, کتنے سٹرونگ, ہر موقع پہ خوشی کے ساتھ ان معاملات کو ٹیکل کرنے والے. کوئی روتے دھوتے نہیں دکھتے, کوئی اس طرح کے حالات نہیں ہیں کہ آپ دوسروں کو اپنے دکھ سناتے رہیں. سریہ حرار جو ہوا تھا اس میں آپ نے سعد بن ابی وقاص کو مقرر کیا, 20 لوگ ان کے ساتھ تھے. قریش کے قافلے کا پتہ لگانے کے لیے ان گئے تھے, اور آپ نے فرمایا کہ دیکھو حرار سے زیادہ آگے نہ بڑھنا. پیدل گئے تھے, سبحان اللہ, رات کو سفر کرتے دن کو پیچھے چھپے رہتے. 5ویں روز صبح حرار پہنچے تو پتہ چلا کہ قافلہ تو ایک دن پہلے جا چکا. اس سریے کا جھنڈا بھی سفید تھا اور جھنڈا اٹھانے والے مقداد بن عمر تھے. ہے کوئی سونے کا وقت؟ ہے امت مسلمہ کو غافل رہنے کی ضرورت؟ बड़ी भोली भाली उम्मत है, आओ हमारे घर में, मुल्कों में कॉलोनीज बना जाओ, झंडे लगा जाओ, हमारे सारे न्यूक्लियर वेपन्स पे तुम अपना कंट्रोल करो, और हम चूंकि बड़े बेजरर से लोग हैं, लव 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 की बात करते हैं। ये इस्लाम नहीं था। इस्लाम सबसे पहले इंसान को अपना दिफा सिखाता है, जान की हिफाजत, माल की हिफाजत, इज्जत की हिफाजत इबादत करार दी। इनको बचाते हुए जान चली जाए तो ये इंसान के लिए शहादत के दर्जे की बात दी गई। तो लिहाजा मुसलमान गाफिल नहीं होता, दुश्मनों के हाथों में तरने वाला नहीं बनता, क्योंकि खुदकुशी हराम है ना। सुसाइड हो या एक बंदे की हो, या उम्मत बन के सोए रहें और दुश्मन आपका सब कुछ ले जाएं, ये भी तो खुदकुशी ही की एक किस्म है। तो मोमिन गाफिल, हर दम हर लम्हा होशियार। तो यही कैफियत हमें इन जंगों और इन गजवाओं में दिखती है। एक और गजवा अबवा या गजवा वद्दान के नाम से हुआ, सफर के महीने में 2 हिजरी में 70 महाजरीन के साथ नबी सल्लल्लाहु अलैहि वसल्लम खुद तशरीफ़ ले गए, मदीना में साद बिन उबादा को अपने पीछे छोड़ा। इस मुहिम का मकसद क्या था कि कुरैश के एक काफ़िले की राह रोकना। आप वद्दान तक पहुँचे लेकिन कोई मामला पेश ना आया। इसी गजबे में अपने बनु दमरा के सरदार वक्त अमर बिन मख्शी से दोस्ती का माहदा किया, और माहदे की इबारत कुछ इस तरह से थी कि ये माहदा बनु जुमरा के लिए मोहम्मद सल्लम की तहरीर है। ये लोग अपने जान और माल के बारे में अमन में रहेंगे, और जो इन पर हमला करेगा उसके खिलाफ उनकी मदद की जाएगी। हाँ, मगर ये कि वो अल्लाह के दीन के खिलाफ अगर जंग करें तो ये माहदा उस वक़्त तक है जब तक के समंदर उनको तर करे, यानी हमेशा के लिए। पानी में डालेंगे तो गीले तो होंगे ना। और अल्लाह के नबी ने अपनी मदद के लिए उन्हें आवाज़ दी तो इनको आना पड़ेगा। कोई कि ये भी अब देखिए कि दूसरों को अपने साथ मिलाने वाले थे ना। जब लोग कमज़ोर होते हैं तो छोटे छोटे कमज़ोर लोग मिल जाते हैं तो एक बड़ी ताकत बन जाते हैं। बिल्कुल इसी तरह के हालात अल्लाह के नबी ने पैदा किए। ये पहली फ़ौजी मुहिम थी जिसमें अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम खुद तशरीफ़ ले गए। 15 दिन मदीने से बाहर गुजारने पड़े, और इसका परचम भी सफ़ैद था, हज़रत हमजा आपके साथ थे, लेकिन कुछ नहीं हुआ। आप फील करें कि इससे फ़ायदा क्या हो रहा है, दुश्मन के दिल पे रोब। देखिए एक छोटा सा जुमला लिख लें, तफसीर में आपको सूरत तौबा पढ़ाते हुए लिखाया गया था कि इस्लाम असलहे के इस्तेमाल से ज़्यादा असलहे के इजहार पर रग़बत दिलाता है। यानी असलहा चलाओ नहीं, दिखाओ। अल्लाह ताला कहते हैं कि तैयारी करके रखो ताकि दुश्मन पर रोब आए। इस्लाम में ये पसंदीदा चीज़ है ताकि दुश्मन को पता चल जाए कि ये कोई सोए हुए लोग नहीं। हाँ, अगर मुसलमान इस्लामिक पावर बनते हैं, एटॉमिक एनर्जी उनके पास है, न्यूक्लियर एनर्जी, तो कोई बुरी बात नहीं। हर बंदा अपना डिफेंस करता है। आप गाड़ी चलाते हुए तो आप इंस्ट्रक्शन देते हैं कि आप सीट बेल्ट रखें, तो डिफेंस है ना। फायर एग्जिट्स तो आपने घरों में रख दिए, इससे ज़्यादा लोग इस रूम में ना आए ये तो आपने कह दिया, तो फिर क्या ख्याल है आपका कि ऐसे कामों के अंदर इंसान जहाँ अपने आप को दुश्मनों के आगे पेश कर दे, क्या ये फितरत का असूल है? इन सारी चीज़ों से ही तो लोगों को समझ आनी शुरू हो गई थी कि ये मुसलमानों को हुआ क्या। इसी तरह गज़वा बुवात के नाम पर हुआ, 200 सहाबा को अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम लेकर गए। एक काफ़िले का रास्ता रोकना मकसद था जिसमें उमैया बिन खल्फ, कुरैश के 100 आदमी और 2500 ऊँट थे। आप रिजवा के किनारों में बुवात नाम का एक मुकाम है वहाँ तक गए, लेकिन कोई मामला ना हुआ। साद बिन माज को अपने मदीने का अमीर बनाया, झंडा इसमें भी सफ़ेद था, और साद बिन अबी वक्कास झंडे को पकड़े हुए थे। आप देखिए कि लोग कह सकते हैं क्या ज़रूरत इन चीज़ों की, आपको किसने कहा आप ऐसा करें, ना करते तो भी ठीक था, आप क्यों उन दुश्मनों के ऊपर इस तरह की बात करते हैं। तो बात वाज़े हो चुकी कि इस्लाम का मिजाज डिफेंसिव से ज़्यादा ऑफेंसिव है। शर्त क्या है कि दूसरे को बेज़रर तौर पे या बेगुनाही में ना पकड़ो, लेकिन दूसरों को ये खूब अच्छी तरह बता दो कि मुसलमान अपनी हिफाजत करने वाले होते हैं। मुसलमान सिर्फ इसलिए नहीं किसी पर हमला करते कि उनके रिसोर्सेस ले लें, उनके तेल के या सोने के ज़खायर ले लें, बल्कि मुसलमान दुनिया में अल्लाह के कलमे को बुलंद करना चाहते हैं। एक छोटी सी और चीज़ भी ज़हन में रखिए जो आपको आगे गज़वे बदर के मौके पर भी इंशाल्लाह बात ज़्यादा वाज़े समझ आएगी उसकी रोशनी में, कि जब मुसलमान मक्का से हिजरत करके मदीना में आए थे तो ज़्यादातर लोग जो थे वो तो अपने घर बार कारोबार ऐसे ही छोड़ आए थे। इतना टाइम थोड़ी तक रैप अप करें और बेचें बांटें ताकि उनको पहले लोगों को पता चल जाए कि ये अब जाने वाले हैं तो हम इनको रोकें, चुपके से निकल आए थे। अब वो असूलन तो उन लोगों के ही थे जैसे आप पाकिस्तान से इधर आ जाएं तो आपका प्लॉट आपका ही है ना, कोई दूसरा तो उस पर कब्ज़ा नहीं कर सकता, या आपकी कोई प्रॉपर्टी है या आपके कोई पैसे हैं। बिल्कुल इसी तरह से नबी सल्लल्लाहु अलैहि वसल्लम और आपके साथियों का जो भी वहाँ सामान था वो आपका था, लेकिन मुसलमानों के वहाँ से निकलते ही मक्का के जो लोकल लोग थे उन्होंने उस पर कब्ज़ा कर दिया। ये जो काफ़लों के रास्ते रोकने होते थे बाज़ दफ़ा इस सोच के साथ भी होते थे कि हम अपना माल उनसे लेंगे, और उनको असल में ये बताना मकसूद होता था कि हम तुम्हारा कुछ नहीं लेंगे बल्कि हम तुमसे अपने माल का मुतालबा करते हैं। तो इस तरह के बहरहाल छोटे छोटे गज़बात होते रहे। तकरीबन दूसरा साल हिजरत का शुरू हो गया। इसके बाद जो अगला गज़बा हुआ था ये गज़बा सफवान, सीन से है, जैसे स्वाद से सफवान लिखते हैं इस तरह सफवान है। इसमें कुर्स बिन जाबिर फहरी ने मुशरिकीन के एक मुख्तसर सी फौजी जमात के साथ मदीना की एक चरगाह पर छापा मारा, कुछ जानवरों को लूट कर ले गए। नबी सल्लम ने 70 सहाबा के साथ इसका ताकुब किया और बदर के किनारे में वादी सफवान तक आप गए, लेकिन आप उन लोगों को ना पकड़ सके और बग़ैर किसी टकराव के वापस आ गए। इसी गजबे को बाद लोग गजबा बद्र उला भी कहते हैं, क्योंकि अब इसके बाद आप देखेंगे कि बहुत थोड़ा सा अरसे के बाद ही गजबा बद्र हो जाएगी। तो इसके अंदर आपने मदीना की जो इमामत थी ज़ैद बिन हारिस के हाथ में रखी और झंडा सफ़ैद था। यहाँ से सफ़ैद झंडे की भी बात देख लीजिए कि यमन का एक किस्म का निशान था, और हज़रत अली के हाथ में जंग का झंडा था। यह असल में उस दौर का रिवाज भी था, झंडा दिखाकर लोगों के साथ इस तरीके से मामला किया जाता था कि यानी ये एक रस्म थी कि जिसका मैदान जंग में झंडा नीचे गिर गया उसको फिर शिकस्त हो जाती थी। इसके बाद अगला गजवा जो हुआ वो ज़िल उशैरा के नाम से था, जमादिल उला और बाज़ रिवायत में जमादिल आखिर में ये गजवा हुआ। नबी सल्लम के साथ 150-200 के करीब महाजरीन थे, लेकिन आपने किसी को मजबूर नहीं किया था। सवारी के लिए सिर्फ 30 ऊँट थे, लोग बारी बारी सवार होते। एक काफ़िला था कुरैश का जो मुल्क शाम जा रहा था, उसको देखना था, पता चला कि ये मक्का से चल चुका है और कुरैश का माल था। आपने ज़ुल उशीरा तक पहुँच कर पड़ाव किया, लेकिन काफ़िला पहले जा चुका था। अब देखिए ना कि उस दौर में ना तो कोई एक एक मिनट की ख़बर थी कि ट्रेन इस वक्त इतने मिनट पे इधर होगी, बस इधर होगी, जहाज़ इधर उतरेगा, आज इतना लेट है उतना, ये कुछ तो था ही नहीं ना। बिल्कुल इसी तरह से उस दौर में ये चीज़ें रखी जाती थी कि ठीक है जो भी चीज़ जिस तरह की होगी वो उसके हिसाब से होगी। तो ये सारी चीज़ें फिर बाज़ दफ़ा फ़ायदा हो जाता था, बाज़ दफ़ा नहीं होता था। नबी सल्लम जमादुल उला के आखिर में रवाना हुए और आखिर में वापस आए। इसीलिए इस गजबे के बारे में लोगों को शक है कि ये कब हुआ था। नबी सल्लम ने इस गजबे में बनु मुदलच और उनके हलीफ बनु जमरा से जंग ना करने का माहदा किया। ये भी एक किस्म की बहुत बड़ी सक्सेस थी कि जंग नहीं होगी इस दौरान किसी दूसरे के साथ। मदीना में आपके पीछे से अबू सलमा जो थे वो इमाम बने, और इस दफ़ा भी झंडा सफ़ैद था और हज़रत हमजा के हाथ में था। यहाँ से मैं एक चीज़ सोच रही थी कि जिन सहाबा इकराम को बहुत लंबी उम्र नहीं मिली, जैसे कि हज़रत हमज़ा, गज़वे उहद ही में इनका इंतकाल हो गया, ये छोटी छोटी जंगें इनके भी तो दर्जे बुलंद कर गई ना, कि इनको अल्लाह के रास्ते में लड़ने का निकलने का मौका मिला, और किस तरीके से अल्लाह सुबहाना ताला के नबी की इन प्लानिंग की वजह से दुनिया में कोई फ़ायदा हुआ ना हो लेकिन आखिरत में तो इंशाल्लाह ताला ज़रूर हुआ होगा। इसी दौरान ये सब कुछ होते हुए सरिय नखला के नाम पर एक गजवा हुआ। रजब सन 2 हिजरी का महीना था। अब्दुल्ला बिन जाहश या अब्दुल्ला बिन हजश की सरकर्दगी में 12 महाजरीन का एक दस्ता आपने रवाना किया। हर दो लोगों के पास एक ऊँट था, बारी बारी सवार होते। दस्ते के अमीर ने रसूलुल्लाह को एक तहरीर लिख दी, यानी अमीर लश्कर जो थे उनको अल्लाह के नबी ने एक तहरीर दी और कहा कि 2 दिन सफ़र कर लेने के बाद ही से देखना। ज़रा अब यहाँ भी ज़रा देखिए आप कैसे अपने साथियों की तरबिया और उनका तज़किया करते थे। कहा भी नहीं खोलना, अब आपको कोई दे दे ओपन खत और कहे कि 2 दिन बाद खोलना तो शायद नींद ही ना आए, पता नहीं इसमें क्या लिखा हुआ है। कहा 2 दिन बाद खोलना। कहा ठीक है। 2 दिन सफ़र किया, उसके बाद अब्दुल्ला ने जब देखा तो उसमें क्या लिखा था, आपने फिर लिखा हुआ था जब तुम मेरी तहरीर देखो तो आगे बढ़ते जाओ यहाँ तक कि मक्का और ताइफ के दरमियान नखला में उतरो और वहाँ कुरैश के एक काफ़िले की घात में लग जाओ और हमारे लिए उसकी ख़बरों का पता लगाओ। उन्होंने समा और इताअत किया और अपने दोस्तों को इसकी इत्तला देते हुए फरमाया, मैं किसी चीज़ पर जबर नहीं करता, जिसे शहादत महबूब हो वो उठ चले اور جسے موت ناگوار ہو وہ واپس چلا جائے، باقی رہا میں تو بہرحال آگے جاؤں گا۔ اس پر سارے ساتھی اٹھے اور ساتھ چل پڑے۔ یعنی اللہ کے نبی بعض دفعہ پہلے بتاتے بھی نہیں تھے کہ کرنا کیا ہے، کدھر جانا ہے، لیکن اتنا پیارا گروہ تھا، سمعنا و اطعنا کہنے کی جب عادت تھی تو اس طرح کے ہر حکم پہ چل پڑتے تھے۔ پھر آپ دیکھیں کہ انہوں نے اللہ کے نبی کی مانی تو ان کے ساتھیوں نے ان کی مانی، کہا کہ ہم تو چلیں گے۔ پھر اگلی بات یہاں سے یہ بھی پتہ چلتی ہے کہ اس دور کے لوگ موت سے نہیں ڈرتے تھے، ان کو پتہ تھا موت تو آ کے رہنی ہے جہاں بھی آئے گی۔ جب چل پڑے تو راستے میں سعد بن ابی وقاص اور عتبہ بن غزوان کا اونٹ غائب ہو گیا۔ اب یہ دونوں باری باری اس پہ سفر کرتے تھے، یہ بیچاروں کا ایک اونٹ وہ بھی نہ رہا تو یہ پیچھے رہ گئے۔ عبداللہ بن جہش نے طویل مسافت طے کر کے نخلا میں نزول فرمایا، وہاں سے قریش کا ایک قافلہ گزرا، کشمش، چمڑے اور سامان تجارت کو لیے ہوئے۔ قافلے میں عبداللہ بن مغیرہ کے دو بیٹے عثمان اور نوفل اور عمر بن خزرمی اور حکیم بن کسان تھے۔ مسلمانوں نے مشورہ کیا کہ آخر کیا کریں۔ اچھا یہ کیا تھا، یہ حرام مہینہ یعنی رجب کا آخری دن تھا، اگر لڑائی کرتے ہیں تو اس میں حرام مہینے کی بے حرمتی ہوتی، اور رات بھر رک جاتے تو یہ لوگ حدود حرم میں داخل ہو جائیں گے، کریں کیا؟ اس کے بارے میں آپ کو یاد آ رہا ہوگا، ہم نے آیتیں بھی پڑھی ہیں قرآن پاک میں کہ کس طرح اس کو انہوں نے بہت بڑا شوشہ بنایا۔ سورہ بقرہ میں آتا ہے، یسألونک عن الشہر الحرام قتال فیہ قل قتال فیہ کبیر، وہی والا یہ واقعہ جو اگر آپ میں سے کسی کو یاد آ گیا ہوگا، انہوں نے کہا کہ رات کو ہی حملہ کر دیتے ہیں تاکہ بیت اللہ ہے اس کی حرمت پامال نہ ہو۔ ایک شخص نے عمر بن حضرمی کو تیر مارا، وہ مارا گیا، باقی لوگوں نے عثمان اور حکیم کو گرفتار کیا، نوفل جو تھا وہ بھاگ نکلا۔ اس کے بعد یہ لوگ دونوں قیدیوں اور سامان قافلہ کو لیے ہوئے مدینہ پہنچے۔ انہوں نے مال غنیمت سے خمس بھی نکال لیا تھا، چھٹا حصہ جو آپ کو پتہ ہے، حالانکہ خمس کا حکم جو تھا یہ غزوہ بدر کے موقع پہ نازل ہوا تھا، لیکن ہو سکتا ہے کہ خمس کا کچھ ابتدائی درجہ ہو، لیکن بہرحال یہ روایت آتی ہے۔ اور یہ اسلام کی تاریخ کا پہلا خمس تھا، پہلا مقتول اور پہلے قیدی تھے۔ اللہ کے نبی نے ان سے پوچھا کہ آپ نے ایسا کیوں کیا جبکہ حرمت کا مہینہ شروع ہو گیا تھا، تو آپ کو تو ایسا نہیں کرنا چاہیے تھا، یعنی آپ نے خوش ہونے کے بجائے کہ بہت بڑا کارنامہ آپ کر کے اپنے ڈانٹا۔ مشرقین مکہ کو اس پر خوب پروپیگنڈا کرنے کا موقع ملا، مسلمانوں نے اللہ تعالیٰ کے حرام کیے ہوئے مہینے کو جی حرام کر لیے، خوب باتیں، جتنے موتنی باتیں، حتیٰ کہ پھر وہی کے ذریعے اللہ تعالیٰ نے اس پروپیگنڈے کی کلئی کھولی اور بتایا کہ مشرقین جو کر رہے ہیں وہ مسلمانوں کی حرکت سے زیادہ بڑا جرم ہے، کیونکہ انہوں نے تو اس سے بھی بہت بڑا کام کیا۔ کیا سورت بقرہ کی آیت نمبر 217 ہے، یسألونک عن الشہر الحرام قتال فیہ قل قتال فیہ کبیر وصد عن سبیل اللہ وکفر بہ والمسجد الحرام واخراج اہلہ منہ اکبر عند اللہ والفتنۃ اکبر من القتل۔ لوگ آپ سے حرام مہینے میں قتال کے بارے میں پوچھتے ہیں، کہہ دو کہ اس میں جنگ کرنا بڑا گناہ ہے، اور اللہ کی راہ سے روکنا اور اللہ کے ساتھ کفر کرنا، مسجد حرام سے روکنا اور اس کے رہنے والوں کو وہاں سے نکالنا، یہ سب اللہ کے نزدیک اور زیادہ بڑا جرم ہے، اور فتنہ قتل سے بڑھ کر ہے۔ یعنی اپنے دامن میں تو جھانکو، تمہیں ایک قتل سے اتنا مسئلہ لگا لیکن تم نے مسلمانوں کو ایسے حالات پہ مجبور کیا کہ وہ اپنے گھر بار چھوڑ کر، مکہ مسجد الحرام چھوڑ کر مدینہ چلے گئے، اس کے بارے میں کیا؟ ہمارے یہاں اس کو کہتے ہیں کہ دوسرے کی آنکھ کا تنکا ہے وہ بھی شہتیر دکھتا ہے، اور اپنے جرم انسان کو نہیں دکھتے۔ بہرحال اس پر وہی آئی، خوب شور مچا، لیکن معاملہ پھر بعد میں دب گیا، اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان کو سپورٹ نہیں کیا، نبی صلی اللہ علیہ وسلم نے دونوں قیدیوں کو آزاد کیا، اور جو شخص غلطی سے مارے گئے تھے ان کے گھر والوں کو خون بہا دیا۔ آج کتنے کو لوگ ہیں جو اس طرح کا انصاف کرتے ہوں، آپ دیکھیے کہ حالات جیسے بھی ہوں، جو بھی ہوں، لیکن جتنا امیر لشکر انصاف کرنے والا ہوگا اور اچھے برے کی بنیاد پہ معاملات کو لے، صرف یہ نہیں کہ اب ہم نے کر دیا تو یہ غلط ہے، مانیے ہو سکتی ہے غلطی، اجتہادی غلطی بھی ہو سکتی ہے، جوش بھی ہو سکتا ہے، جذباتیت بھی آ سکتی ہے، لیکن ایڈمٹ کر لیجئے کامیابی اسی کی ہے، جو اپنی غلطی کو مان لے گا، جو کیا ہے اس کو بھی مان لے، جو نہیں کیا اس کو بھی مان لے۔ اس لیے کبھی بھی زندگی میں آپ کے کوئی ایسا معاملہ آئے کہ آپ کوئی بات کہیں اور غلطی سے غلط بات کہہ دیں، فوراً چیک کر لیجئے، کوئی بات نہیں، آئی واز رانگ، मुश्किल लफ्ज़ है, लेकिन आप फील करेंगे कि जितना आप इसको कहते जाएंगे उतना ही इंशाल्लाह ताला आपका दिल भी खुलता जाएगा और दिमाग भी खुलेगा। तो बहरहाल ये थी वो चंद जंगें और गज़वात जो गज़वे बदर से पहले हुए। किसी में भी कोई लूट मार कत्लो गारत करी की नौबत नहीं आई और इससे दुश्मनों पर धाक भी बैठ चुकी थी। खौफ भी उनके दिल में आ गया कि मुसलमान जो हैं वो कोई सोए भी कौम नहीं है, और उनको ये अच्छी तरह पता था कि अगर हमने इस तरह के काम किए तो जवाब हमें भी मिलेगा। आप ये कह सकते हैं कि जैसे जंग की नौबत तो कभी कभी आती है, लेकिन आम तौर पे लोग दूसरों के साथ अपना मामला इस तरह का रखते हैं कि जिससे उनको जरूरत ही ना हो जंग की तरफ आने की। पीछे जो वाक़यात भी हमने पढ़े इससे आपके भी जहन में यकीनन ये बात आ चुकी होगी कि मुसलमान जो हैं वो मौत से नहीं डरते, जान उनको प्यारी है लेकिन इसलिए प्यारी है कि अल्लाह के रास्ते में काम आ जाए। फिर आपने जो इर्द गिर्द के छोटे छोटे कबाइल थे उनके साथ भी खूब अच्छी राह रस्म रखी, जिसकी वजह से आइंदा आने वाले वक्त में आपको काफ़ी इससे सपोर्ट मिली, और जिन्होंने आपका साथ ना दिया फिर आपने उनको पकड़ा भी। शुरू में तो सिर्फ उजीना लजीना की आयत पे इजाज़त मिली थी, लेकिन बाद में फिर बिल्कुल जंग के लिए वाज़े तौर पर फ़र्ज के दर्जे की आयात नाजिल हो गई। मसलन इसमें एक आयत सूरत अल बकरा ही की आयत नंबर 190 से लेके 193 है, वकातिलु फ़ी सबीलिल्लाहि अल्लज़ीना युक़ातिलूनकुम वला तअतदू, और अल्लाह के रास्ते में लड़ो उन लोगों से जो तुमसे लड़ते हैं, लेकिन देखो ज़्यादती ना करना क्योंकि अल्लाह ताला ज़्यादती करने वालों को पसंद नहीं करता। देखिए आप जंग की आयतें पढ़ते हुए भी अल्लाह सुब्हाना ताला की जो हिदायत समझते हैं वो क्या, ज़्यादती ना करो, हद से ना बढ़ो, आगे ना जाओ। फिर तवील आयत है, आप इसका तर्जमा ख़ुद भी पढ़ सकते हैं कि अल्लाह ताला ने वाज़े तौर पर कहा कि देखो जो तुम्हें रोकते हैं फिर तुम उनके साथ मामला अच्छी तरह निबेट लो, और जो लोग तुम्हारे आगे नहीं आते उनको तुम छोड़ दो। फिर इसी तरह एक और आयत जो थी वो नाजिल हुई थी, फ़ैज़ा लक़ीतुम अल्लज़ीना कफ़रू फ़ज़रबर रिक़ाब, बस जब तुम लोग कुफर करने वालों से टकराओ तो गर्दने मारो, यहाँ तक कि जब इन्हें कुचल डालो तो जकड़ कर बांधो, इसके बाद या तो एहसान करो या फ़दिया लो, यहाँ तक कि लड़ाई अपने हथियार दे, यह है तुम्हारा काम, और अगर अल्लाह चाहता तो ख़ुद ही इनसे इंतकाम ले लेता, लेकिन वो चाहता है कि तुम में से बास को बास के ज़रिए आजमाए, और जो लोग अल्लाह की राह में कत्ल किए जाएँ अल्लाह इनके अमाल को हरगिज़ ज़ाया न करेगा, अल्लाह ताला इनकी रहनुमाई करेगा और इनका हाल दुरुस्त करेगा और इनको जन्नत में दाखिल करेगा जिससे वो इनको वाकिफ करा चुका है। ये सूरत मोहम्मद की आयत नंबर 4 से 7 है। फिर इसके बाद आयत 20 में इसी सूरत में मुनाफिकों की बात भी की गई कि जो ऐसी बातों को सुनकर कांपने लगते हैं, डरने लगते हैं, तो ये असल में उनके दिलों में नफाक के होने की खबर देता है। नबी सल्लल्लाहु अलैहि वसल्लम एक बिल्कुल कायद भी थे, आंखें खोल के चलने वाले थे, किसी से डरते नहीं थे। ज़रूरत है इस बात की कि आज भी मुसलमान इसी किस्म की स्ट्रेटजीज रखें। हैरत होगी आपको अगर हम आज के मुसलमान और ख़ास तौर पे हम पाकिस्तान के रहने वाले नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत को पढ़ते हुए अपने हालात से अगर इसको टैली ना करें। बिल्कुल वक्त उसी तरह से अपने तौर तरीके जो थे उस दौर में जिन लोगों के जो दोस्त थे जो दुश्मन थे, अल्लाह ताला ने आज भी वही सारे हालात हम सब के सामने रखे। आज भी वही मुसलमान हैं, आज भी वही दुश्मन हैं, सिर्फ नाम बदले। शायद आपको ये बात पता हो कि इस ज़मीन पर सबसे पहली इस्लामी रियासत जो एक नज़रिए की बुनियाद पर कायम हुई वो मदीना थी, और दूसरी कौन सी थी और है, पाकिस्तान। आप पाकिस्तान को मदीना सानी कह सकते हैं। मक्का जो उस दौर का था, आज आप कह सकते हैं कि मुसलमानों की खुली दुश्मनी करने वाले पाकिस्तान के हमसाया मुल्क हो सकते हैं। उस दौर का खैबर आज का इसराइल होगा। आज भी वही सारी कहानी, अगर आज भी लोग अपने आप को नहीं समझाएंगे, अगर मुसलमान दबके रहेंगे और अपने आप को कटते कटाते हुए यहाँ से रह जाएंगे तो ये चीज़ें आने वाले दौर में मुसलमानों को नुकसान देंगी। इसलिए ज़रूरत है इस बात की कि आंखें खोल के चला जाए।
इंशाल्लाह ताला यहाँ से हम आगे कल शुरू करेंगे। अल्लाह ताला हमारी इस्लाह फरमा दे, गलतियों की इस्लाह कर दे। सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून व सलामुन अलल मुरसलीन वल हम्दुलिल्लाहि रब्बिल आलमीन।